Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. छ नम्बर प्रदेशका 241 मतदान स्थल सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील संवेदनशीलता हेरेर छुट्टा छुट्टै योजना तयार पारेको प्रहरीको भनाई।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँकी प्रहरीद्वारा भेरी कर्णाली र राप्ती अञ्चलमा जाने सवारी साधनमा चेक जाँचमा कडाई सुरु। निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको नेतृत्वमा उच्च स्तरीय अनुगमन टोली गठन।
ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मूल भएको विश्व स्वास्थ्य संगठनको दावी।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डियर डेभिसले पुणेलाई 7 रनले हरायो। हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट पार्वती र डिलुको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसका तर्फबाट चिङ्गाड गाउँपालिकाको अध्यक्षको उम्मेद्वार देवबहादुर चन्दले सुर्खेतका केही सञ्चार माध्यमहरूले आफ्नो चरित्र हत्या गरेको भन्दै ध्यानाकर्षण भएको बताउनु भएको छ। उहाँले विज्ञप्ति जारी गर्दै सुर्खेतका केही सञ्चार माध्यमले सत्य तथ्य नबुझेर एकलौटी आफूलाई प्रहार अभियुक्तका रूपमा चित्रित गरी चरित्र हत्या गरेको दावी गर्नुभएको हो। अध्यक्षका उम्मेद्वार चन्दले 2038 साल भदौ 15 गते चरेस मुद्दामा जेल सजाय पाएर प्रहार भएका अभियुक्तको नाम पनि देवबहादुर चन्द नै भएकोमा सत्य तथ्य नबुझी आफ्नो चरित्र हत्या गरेको दावी गर्नुभएको छ। उहाँले साबिकको गाविस र नाममा मात्रै मिल्ने तर ओडा बाबु तथा बाजेको नाम नमिल्ने भएकाले आफूमाथि लागेको आरोप झुटो भएको बताउनु भएको छ। उम्मेद्वार बन्नुभएका चन्दको ठेगाना साबिकको मटेला गाविस वडा नम्बर 6 बाजेको नाम पठु चन्द र बाबुको नाम एमान चन्द 6 हो भने प्रहार अभियुक्त चन्दको ठेगाना साबिकको मठेला गाविस वडा नम्बर 5 र बाबुको नाम नयन बहादुर चन्द रहेको बताइएको छ। विज्ञप्तिमा नाम मिल्न गएको आधारमा बाबु बाजेको नाम 3 पुस्ते र ओडा समेत फरक फरक रहेको वास्तविकतालाई तोड मोड गरी दुई फरक फरक व्यक्तिलाई एउटै व्यक्ति हो र अदालतबाट सजाय तोकिएको प्रहार अभियुक्त भनिएकोमा आपत्ति जनाइएको छ। उहाँले आफू 2049 र 2054 गरी दुई पटक गाविस अध्यक्ष निर्वाचन भइसकेको भन्दै चुनावको अन्तिम घडीमा आफ्नो चरित्र हत्या गर्न वास्तविकता र तथ्य नै नबुझी आफ्नो मान मर्दन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
भोलि आइतबार हुने स्थानीय तह चुनावका लागि आज तेस्रो दिन पनि सबै मतदान केन्द्रहरूमा मतदाता पर्ची पत्र वितरणको कार्य जारी रहेको छ। मतदाता पर्ची पत्र लिनको लागि मतदान केन्द्रहरूमा मतदाताहरूको उत्साहजनक सहभागिता रहेको मतदान अधिकृतहरूले बताएका छन्। त्यस्तै आज मात्रै अन्तिम दिन मतदाता पर्ची पत्र वितरण गरिनेछ भने मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको थियो। 5 नगरपालिका र 4 गाउँपालिका रहेको सुर्खेतमा 184,399 मतदाताले निर्वाचनमा भाग लिन पाउने भएका छन्। मतदातालाई निर्वाचन चिन्ह र मतदान प्रक्रियाबारे जानकारी दिन सबै मतदान केन्द्रमा स्वयंसेवक परिचालन गरिएको छ। सुर्खेतमा भने 138 मतदान स्थल रहेका छन् भने 240 मतदान केन्द्र रहेका छन्।
प्रदेश नम्बर 6 को स्थानीय निर्वाचनलाई लक्षित गर्दै बाँकी प्रहरीले भेरी कर्णाली र राप्ती अञ्चलमा जाने सवारी साधन चेक जाँचमा कडाई सुरु गरेको छ। नेपालगञ्ज र पूर्व पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने निजी तथा सार्वजनिक सवारी साधन र यात्रुमाथि निगरानी र चेक जाँचमा कडाई गरेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेश प्रसाद काफ्लेले जानकारी दिनुभयो। बाँकी भएर प्रदेश नम्बर 6 प्रवेश गर्ने सम्पूर्ण सवारी साधन अनिवार्य इन्ट्री गर्नुपर्ने, झोला सरसामान चेकिङ र यात्रुका शरीर चेक जाँच भइरहेको छ। निर्वाचन र मतगणना समापन नहुँदासम्म चेक जाँच र निगरानी जारी रहने पनि काफ्लेले बताउनुभयो। बाँकेको कोहलपुर बस पार्क, चप्परगौडी, कुसुम, चिसाफानी, कौशिला नगर र बबईको चेपाङमा नियमित चेक जाँच र निगरानी बढाइएको हो। यस्तै आज राति 12 बजेदेखि बाँकेबाट सुर्खेतका लागि गाडी सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सकिएको भोलिपल्ट भने गाडीहरू नियमित सञ्चालनमा आउने बाँके प्रहरीले जनाएको छ।
भोलि आइतबार मतदान हुने प्रदेश नम्बर 6 मतदान स्थल मध्ये 241 सुरक्षाका दृष्टिकोणले बढी संवेदनशील रहेको सुरक्षा अधिकारीले जनाएका छन्। यो प्रदेशमा रहेका 25 नगरपालिका र 54 गाउँपालिकामा रहेका करिब 350 मतदान स्थल संवेदनशील र बाँकी मतदान स्थल सामान्य रहेको बताइएको छ। यो प्रदेशमा चुनाव बहिष्कारको घोषणा गरेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रभाव रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाइ छ। सुरक्षाका लागि प्रदेश नम्बर 6 16,427 सुरक्षाकर्मी परिचालन भएका छन्। कुल 783,423 मतदाता रहेको प्रदेश नम्बर 6 12,152 उम्मेद्वार चुनावी मैदानमा रहेका छन्। यसैबीच हामीले मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थसँग यो प्रदेशमा सुरक्षा व्यवस्था र यसका चुनौतीबारे कुराकानी गरेका छौँ। हाम्रा साथी केशव ढकालले उहाँलाई चुनावी चटारो र व्यस्तता कतिको बढेको छ त भनी सोध्नु भएको छ।
निर्वाचनको घोषणा गरे लगत्तै त्यसपछि निर्वाचनको लागि चाहिने सुरक्षा व्यवस्थाहरू मिलाउने क्रममा हामीले त्यो सुरक्षा योजना बनाउने केन्द्रीय लेभलमै सुरक्षा योजना बनाउनेदेखि लिएर हामीले स्थानीय तहसम्मै लोकल्ली खटिने तहसम्मै के कसो गर्नुपर्ने हो त्यो कुराहरू चाहिँ हामी गर्छौँ। त्यसको लागि चाहिँ हामीले निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्नको लागि हाम्रा आवश्यकताहरू के हुन्, हामीले जुन रेगुलर डे टु डे गर्ने पुलिसिङ काम छ त्योभन्दा अलि छुट्टैको काम हो निर्वाचन भनेको। सर्टेन टाइम इन्टरभल पछि आउने यो अलिकति मेगा इभेन्ट होइन, देशमा हुने सबैभन्दा ठुलो इभेन्टहरूमध्येको एउटा हो यो। त यस्तो इभेन्टको लागि व्यवस्थापन पनि त्यही नै हिसाबको चाहिन्छ। निर्वाचनको घोषणा भइसकेपछि यो किसिमको चहलपहल दौडधुप हुनु स्वाभाविकै हो।
अब यो क्षेत्र हिमाली क्षेत्र पनि यहीँ छ, पहाडी क्षेत्र पनि यहीँ छ, तराई क्षेत्र पनि यहीँमै छ। सुरक्षाको दृष्टिकोणले भौगोलिक विकटता पनि यहीँ छ, त्यसको व्यवस्थापन गर्दाखेरि केही चुनौती समस्या जटिलता।
साह्रै नै मार्मिक कुरा गर्नुभयो तपाईँले। यो क्षेत्रको विशेषताहरू हामीले हेर्ने हो भने यो क्षेत्र तपाईँले भन्नुभयो जस्तै देशको सबैभन्दा दुर्गम विकट भौगोलिक रूपले विकट भनौँ न क्षेत्र हो यो। हामीले कर्णाली अञ्चलको कुरा गर्ने हो भने अहिलेसम्म पनि दुईटा जिल्ला सडक सञ्जालदेखि टाढै छन्। तपाईँले भन्नुभयो जस्तै तराई पनि छ हामीसँग, अनि त्यो तराईमा फेरि के छ त भन्दाखेरि साम्प्रदायिक हिसाबले धार्मिक हिसाबले साह्रै सेन्सिटिभ ठाउँ पनि यही नै क्षेत्रमा छ। द्वन्द्वकाललाई हामीले हेर्ने भने सबभन्दा बढी पीडा भोगेको क्षेत्र पनि यही नै हो यो। त्यस हुनाले यो सबै कुराहरू हेर्ने हो भने यो क्षेत्र अरू क्षेत्रहरूभन्दा बढी संवेदनशील छ। अझ यस्तो मेगा इभेन्टहरूको लागि त हामीले विशेष हिसाबले सोच्नुपर्ने स्थिति छ। समग्र रूपमा हेर्ने हो भने यो क्षेत्रको तिनवटा अञ्चलमा तिन किसिमको छुट्टा छुट्टी खालको चुनौती छ कि पहाडी भूभागमा भौगोलिक विकटताको चुनौती छ। केही पर्यन्त त्यहाँबाट एयरलिफ्टै गर्नुपर्ने हुन्छ, हवाई माध्यमदेखि बाघ अरू हिसाबले हामीले तुरन्त सपोर्ट गरौँला भनेर भन्ने सम्भावना अलिक कम हुन्छ। तराईतिरको यो भेरी अञ्चलतिर हेर्ने हो भने साम्प्रदायिक हिसाबले साह्रै सेन्सिटिभ ठाउँ पनि छ। राप्ती अञ्चल हेर्ने हो भने फेरि पहिलाको द्वन्द्वकालका प्रभावित क्षेत्र हो र अहिले पनि सर्टेन एउटा चोटिएको ग्रुप छुट्टिएको ग्रुप त्यसले फेरि अहिले पनि चुनाव बहिष्कार गरौँ भनेर भनेर कहीँ ठाउँ ठाउँमा कार्यक्रमहरू गर्यो भनेर भन्ने किसिमका खबरहरू आइरहेछन्। त्यस हुनाले यो क्षेत्रको चुनौती अन्य क्षेत्रभन्दा अलिक पृथक किसिमको छ कि
स्पष्ट रूपमा सबैले बुझ्ने गर्छ भन्दाखेरि सुरक्षा रणनीति बनाउँदाखेरि अलग अलग तरिकाले बनाउनु पर्ने बढी जिम्मेवारी यहाँहरूलाई छ।
एकदम एकदम सही कुरा गर्नुभयो तपाईँले। हामीले यो ठाउँको यो क्षेत्रको लागि सुरक्षा रणनीति बनाउँदाखेरि यी सबै कुराहरू भौगोलिक कुराहरू यहाँको युद्ध ताकाको कुराहरू अनि द्वन्द्वकालका कुराहरू तराईतिरको सधैँ भइरहेको कुराहरू यी सबैलाई लिएर
फरक फरक क्षेत्रको लागि फरक फरक रणनीति बनाउनु
एकदम सही कुरा हो।
अब प्रहरीलाई अरू बेला जस्तै नियमित रूपमा यहाँले पनि कुरा गर्नुभयो नियमित रूपमा शान्ति सुरक्षाको व्यवस्थापन गर्नुपर्ने र आपराधिक गतिविधिहरू नियन्त्रण गर्नुपर्ने काम त छँदैछ। यो बेलामा थप चुनावको बेला हुन सक्ने विभिन्न खाले घटनाहरूको लाई न्यूनीकरण गर्दै आम मतदातालाई मतदान स्थलसम्म ढुक्क भएर जाने र चुनाव सम्बन्धी गतिविधिहरू निर्बाध रूपमा ढुक्क भएर गर्न सक्ने विश्वास दिलाउने गर्न पाउने विश्वास दिलाउने चुनौती पनि छ। यहाँले त्यस्तो केही प्लान अथवा खाका बनाउनु भएको छ, कति सार्वजनिक गर्न मिल्ला कति नमिल्ला?
म तपाईँलाई संक्षेपमा के कुरा मात्र भन्न चाहन्छु भने पहिलो कुरा त तपाईँले कस्तो राम्रो कुरा उठाउनु भयो भने हाम्रो जुन यो रेगुलर पुलिसिङ काम गर्छ नि चुनावको बेला आयो भनेर भन्दामा त्यो कामलाई छोड्न मिल्दैन हामीले होइन वैशाख 31 गतेकै दिन पनि जुन दिन हामी सबैजना भोट हाल्न हिँडेर आउँछौँ त्यो दिन कुनै ठाउँमा चोरी भयो कुनै ठाउँमा यस्तो घटना भयो लास पर्यो भने आज त हामी सबैजना चुनावमा खटिया छौँ भोलि आउनुहोस् तपाईँ भनेर भन्न मिल्छ मिल्दैन नि हाम्रो जुन रेगुलर डे टु डे बिजनेस छ त्यसलाई त हामीले कुनै पनि हालतमा छोड्नै मिल्दैन हो त्यसमाथि यो फेरि आइपरेको यो चुनाव भनेको त्यसमा थप आएको अर्को जिम्मेवारी र साँच्चै भन्यो भने अहिलेको उसमा चुनावको लागि जति मान्छे खटिन्छन् जति हामी त्यसमा बिजी हुन्छौँ नि त्यसको ग्राभिटी त्यसको भार भनेको यो अरू डे टु डे गर्ने बिजनेसहरू कामभन्दा त्यो गरुङ्गो छ कि तर त्यो त्यति भइकन पनि यो डे टु डे बिजनेस त गरिरहनै पर्यो अब खरि यो आफ्नो हिसाबले चल्ला यसको लागि हामीले सर्टेन म्यान पावर चाहिँ आफ्नो अफिसमा राख्छौँ अब यो तपाईँले जुन कुरा उठाउनु भयो नि सुरक्षाको प्रत्याभूति दिने कुरा भनेर भन्ने कुरा सुरक्षाको मामलामा म दुईवटा कुरा भन्छु एउटा त के भने सुरक्षा भन्ने कुरा त्यो महसुस गर्ने कुरा होइन म सुरक्षित छु छैन दुनियाँ सुरक्षित छ कि छैन भनेर भन्ने कुरा यो चाहिँ एब्स्ट्राक्ट कुरा हो यो महसुस गरिने कुरा हो अब सुरक्षाको प्रत्याभूति कसरी दिने भनेर भन्ने कुरामा चाहिँ यस पटक हुन त पहिला पनि भएर आइरहेको हो नेपाल प्रहरीसँग हाम्रा अहिले जुन यो हाम्रो मात्र आफ्नो म्यान पावरले नपुगेर यो जुन म्यादी प्रहरीहरू लिएछौँ त्यो पनि हामीसँगै खटिन्छ अनि त्यसदेखि बाहेक गृह मन्त्रालयको छाता मुनिका सम्पूर्ण सुरक्षा एजेन्सिजहरू जस्तै हामी भयौँ एपिएफ हो अन्य यो इन्टेलिजेन्सको निकायहरू उहाँहरू पनि हामी जसरी जे जसरी खटिया छौँ त्यही हिसाबले उहाँहरू पनि आफ्नो हिसाबले खटिनुहुन्छ र नेपाली सेना सुरक्षाको अन्तिम संयन्त्र भन्नु उहाँहरू पनि अहिलेको यो उसमा खटिनुहुन्छ र हामी सबैको यो टिम चाहिँ जुन चारैवटा सुरक्षा संयन्त्रको छ हाम्रो अहिले जोइन्ट टिम छ त्यो जोइन्ट टिमले चाहिँ त्यो प्लानिङ पनि हाम्रो त्यो जोइन्ट नै हुन्छ पुलिसको छुट्टै एपिएफको छुट्टै उसको छुट्टै छुट्टै हुँदैन हामी सबैको एउटा जोइन्ट सिक्युरिटी प्लान हुन्छ त्यो हिसाबले हामी खटिन्छौँ होइन अनि त्यस त्यो खटिएको छैन कहाँ कसरी ऊ खटिया छन् जुन प्लानिङ हो त्यो अनुसारले खटिया छैन कहाँ के किसिमको ऊ समस्या आइपुगे परेको छ त्यसलाई कसरी एड्रेस गर्ने भनेर भन्ने त्यसको लागि चाहिँ प्रत्येक जिल्ला लेभलमा र यो क्षेत्रीय लेभलमा पनि हाम्रो जोइन्ट कमिटीहरू छ त्यो जोइन्ट कमिटी बडीले चाहिँ हामी मनिटर गर्ने गर्छौँ त्यसको अनुगमन गर्ने गर्छौँ त्यसो हुनाले र केही पऱ्यो भने सपोर्ट गर्नको लागि फेरि हामीले प्रत्येक क्षेत्रमै एयर सपोर्ट गर्न सक्ने हिसाबले त्यसरी पनि हामीले केन्द्रीय उसले चाहिँ व्यवस्था गर्दछ त्यसो हुनाले यो चुनावमा सुरक्षा उसमा केही समस्या पर्ला भन्ने हिसाब उसमा चिन्ता नगर्नुभयो हुन्छ भनेर भन्छु म तपाईँहरूलाई सुरक्षित हिसाबले हुन्छ शान्त हिसाबले हुन्छ
उहाँ हुनुहुन्थ्यो मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी विजयलाल कायस्थ प्रदेश नम्बर 6 चुनावको बेला गरिने सुरक्षाको बारेमा भेरी खबरसँग कुराकानी गर्दै राष्ट्रिय मानव अधिकार आयोगले निर्वाचन अनुगमन कार्यलाई थप प्रभावकारी र विश्वसनीय बनाउन अध्यक्ष अनुप्रा शर्माको नेतृत्वमा उच्च स्तरीय अनुगमन टोली गठन गरेको छ नागरिक समाजका प्रतिनिधिहरू संलग्न रहेको टोली गठन गरिएको आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ टोलीमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व अध्यक्ष केदारनाथ उपाध्याय पूर्व सभामुख दमननाथ ढुङ्गाना पूर्व निर्वाचन आयुक्त वीरेन्द्र मिश्र सूर्य ढुङ्गेल र अधिवक्ता मीरा ढुङ्गाना रहनु भएको छ यसैबीच आयोग र नेपाल सरकारका गृह सचिव तथा सुरक्षा निकायका प्रमुखसँग निर्वाचन सुरक्षा व्यवस्था बारे छलफल भएको छ आयोगका अध्यक्ष अनुप्रा शर्माले निर्वाचनलाई शान्तिपूर्ण तथा मानव अधिकार मैत्री बनाउन सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने भन्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सुरक्षा निकायका प्रमुखलाई आग्रह गर्नुभएको छ मतदाताहरू सुरक्षा व्यवस्थाप्रति आश्वस्त हुन सके मात्रै मतदान प्रक्रिया विश्वसनीय र सफल हुने उहाँको भनाइ छ
स्थानीय तह निर्वाचन 2074 निर्वाचनको मौन अवधिसम्ममा 62 सञ्चार माध्यमका 115 सामग्री पत्रकार आचार संहिता तथा निर्वाचन आचार संहिता उल्लङ्घन भएको पाइएको छ वैशाख 15 28 गतेसम्ममा छापातर्फका 34 माध्यममा 66 सामग्री विद्युतीय तर्फका 18 अनलाइनमा प्रकाशित प्रसारित 25 सामग्री 5 टेलिभिजन र रेडियोतर्फका 12 सामग्रीले आचार संहिता उल्लङ्घन गरेको पाइएको प्रेस काउन्सिलले जनाएको छ काउन्सिलले पत्रकार आचार संहिता तथा निर्वाचन आचार संहिताको उल्लङ्घन गर्ने 3 छापा तथा 5 रेडियो र टेलिभिजनलाई तुरन्तै ध्यानाकर्षण गराएको मुख्य अधिकृत झविन्द्र भूषालले बताउनुभयो
सरकारले नेपाली सेनाको दरबन्दी यथावत राखेर संरचनामा परिवर्तन गर्ने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले नेपाली सेनाको राष्ट्रिय सेवा दलमा दरबन्दी यथावत राखी 340 जनालाई समायोजन गर्ने निर्णय गरेको हो। यस्तै सरकारले तराई मधेसका जिल्लामा स्थानीय तहको थप संख्या थप गर्न उप प्रधान तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छेदारको संयोजकतामा समिति गठन गरेको छ। समितिलाई तराईका 19 जिल्लामा थप हुने स्थानीय तहको संख्या सिफारिस गर्न 5 दिनको समय दिएको सरकारका प्रवक्ता एवं सूचना तथा संचार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनुभयो। समितिमा रक्षा मन्त्री बालकृष्ण खाँड, कानून मन्त्री अजय शंकर नायक सदस्य हुनुहुन्छ। मधेसी दलको माग अनुसार स्थानीय तहको संख्या थप्न सरकारले अघिल्ला उप प्रधानमन्त्री कमल थापाको संयोजकतामा समिति गठन गरेको थियो। समितिले काम पूरा नगर्दै थापाले सरकार छोडेपछि अर्को समिति बनाइएको हो। तराईका जिल्लामा 100 हाराहारी स्थानीय तहको संख्या बढाउने सरकारको तयारी रहेको छ।
नेपालले चीनको वान बेल्ट वान रोड अवधारणामा हिजो हस्ताक्षर गरेको छ। परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री प्रकाश शरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र चीनका तर्फबाट नेपालका लागि चिनिया राजदूत यु होङले अवधारणाको समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। समझदारी पत्रमा हस्ताक्षरपछि मन्त्री महतले नयाँ समझदारी दुई देशको सम्बन्धमा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो। यो सम्झौताले नेपाल र चीनबीच सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनिया लगानी भित्रिने उहाँको भनाइ छ।
राष्ट्रपति विद्यादेवी भण्डारी 5 दिने भ्रमणका लागि श्रीलङ्का जानुभएको छ। राष्ट्रपति भण्डारी 24 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै 5 दिने श्रीलङ्का भ्रमणमा जानुभएको हो। बुद्ध जयन्तीका अवसरमा श्रीलङ्काले मनाउने राष्ट्रसङ्घीय सम्मेलनको समापन समारोहमा यही 31 गते आइतबार भोलि राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुने भएको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले श्रीलङ्काले समकक्षी मैत्रीपाला सिरिसेना लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भण्डारी आगामी जेठ 2 गते भने स्वदेश फर्कने कार्यक्रम रहेको छ।
चुनावी सुरक्षालाई ध्यानमा दिएर सरकारले नेपालसँग जोडिएका भारत र चीनका सिमानाका बन्द गरेको छ। गृह मन्त्रालयले वैशाख 31 गतेको स्थानीय निर्वाचन हुने जिल्लाहरूसँग जोडिएका अन्तर्राष्ट्रिय सीमा 48 घण्टासम्मका लागि बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता बालकृष्ण पन्थीले निर्वाचन शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सीमा बन्द गरिएको बताउनुभयो।
खबरमा लागौं केही विदेशका खबरतिर। विश्व स्वास्थ्य संगठनले ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मूल भएको जनाएको छ। ब्राजिलमा गत वर्ष 95% हाराहारीमा देखा परेको जिका भाइरसको संक्रमण अब पूर्णतः नष्ट भएको विश्व स्वास्थ्यको दावी रहेको छ। ब्राजिलमा पहिलो पटक देखा परेको यो भाइरसको संक्रमण विश्वका 30 भन्दा बढी मुलुकमा फैलिएको थियो। ब्राजिलमा मात्रै भाइरसका कारण 100 भन्दा बढीको मृत्यु भएको थियो। लामखुट्टेबाट सर्ने जिका भाइरसको संक्रमण भने विशेष गरी गर्भवती महिला र नवजात शिशुहरूमा हुने गरेको छ। जिका रोगमा हल्का ज्वरो आउने, आँखामा संक्रमण हुने र टाउको दुख्ने लक्षण देखा पर्नुका साथै नवजात शिशु सुस्त मनस्थितिको हुने गरेको छ।
यस्तै अफ्रिकी देश कङ्गोमा इबोला भाइरसको संक्रमण फैलिएको छ। विश्व स्वास्थ्य संगठन WHOले कङ्गोमा इबोलाको प्रकोप फैलिएको घोषणा गरेको हो। कङ्गोको उत्तरी पूर्वी क्षेत्रमा इबोलाका कारण 1 जनाको ज्यान गएको पुष्टि भएको BBCले जनाएको छ। 9 जनामा इबोलाको संक्रमण भएको हुन सक्ने आशंका गरिएकोमा 3 जनाको ज्यान गएको र त्यसमध्ये 1 जनामा इबोला पुष्टि भएको WHOले जनाएको छ।
र भेरी खबरको अन्त्यमा अब एउटा खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत गै राति भएको खेलमा दिल्ली डियर डेभिस विजयी भएको छ। फिरोज शाह कोटला रंगशालामा भएको खेलमा दिल्लीले राइजिङ पुणे सुपर जायन्टलाई 7 रनले हराएको छ। 169 रनको लक्ष्य पछ्याएको पुणेले निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 161 रन मात्रै बनाउन सकेको हो। उसका लागि मनोज तिवारीले 60, स्टिवन स्मिथले 38 तथा बेन स्टोक्सले 33 रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा भने रन जोड्न सक्नु भएन। यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले 8 विकेटको क्षतिमा 168 रन मात्रै बनाएको थियो। उसका लागि करुण नायरले 64 तथा ऋषभ पन्तले 36 रन बनाउनु भएको थियो। हारपछि प्लेअफ पुग्नका लागि पुणेले अर्को खेल भने पर्खनु पर्ने भएको छ। दिल्ली 13 खेलबाट 12 अङ्कसित 6 स्थानमा रहेको छ भने 13 खेलबाट 16 अङ्क जोडेको पुणे 3 स्थानमा रहेको छ। पुणे प्लेअफमा पुग्ने सम्भावना भने बलियो बनाएको छ तर निर्णयका लागि भने अर्को खेल पर्खनु पर्ने भएको छ। खेल खबरसँगै बिहानको भेरी खबर सकियो। बिदा हुनु पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
छ नम्बर प्रदेशका 241 मतदान स्थल सुरक्षाका दृष्टिकोणले बढी संवेदनशीलता हेरेर छुट्टा छुट्टै योजना तयार पारेको प्रहरीको भनाई।
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बाँके प्रहरीद्वारा भेरी कर्णाली र राप्ती अञ्चलमा जाने सवारी साधनमा चेक जाँचमा कडाई सुरु। निर्वाचन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षको नेतृत्वमा उच्च स्तरीय अनुगमन टोली गठन।
ब्राजिलमा जिका भाइरसको संक्रमण पूर्ण रूपमा निर्मूल भएको विश्व स्वास्थ्य संगठनको दावी।
र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा दिल्ली डियर डेभिसले पुणेलाई 7 रनले हरायो। हवस् त अहिलेलाई बिहान 6:30 भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा फेरि हुनेछ। त्यति बेलासम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै पार्वती र डिलु पनि विदा हुन्छौ। ताजा समाचार स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।